الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ مدرسین کے ناظرین، پروگرام ہمارا اسلام ایک بار پھر لے کر آپ کی خدمت میں حاضر ہیں۔ اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلام کی خوبصورت تعلیمات پر اللہ عمل کی توفیق عطا فرمائے۔ ہمارے پیارے رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان مبارک عظمت عالی شان ہے کہ بروز قیامت تم میں سے میرے سب سے زیادہ قریب ترین وہ شخص ہوگا جو دنیا میں کثرت سے درود پڑھنے والا ہو۔ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کی ذات اقدس پر کثرت سے درود شریف کو اپنے معمولات میں شامل کیجئے۔ اللہ کریم ہمیں دونوں جہاں کی برکتیں عزتیں عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ۔ آج کا ہمارا موضوع ہے زندگی غنیمت ہے، سانسیں باقی ہیں یہ بھی غنیمت۔ الغرض اللہ نے جو بھی اپنے بندوں کو نعمتیں عطا فرمائی ہیں یہ اس کے لیے غنیمت ہی غنیمت ہے۔ رسول مکرم صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں ایک شخص نے حاضر ہو کر عرض کی، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم مجھے نصیحت فرمائیں، وصیت فرمائیں۔ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے جو ان کو نصیحتیں فرمائیں اس میں ارشاد فرمایا کہ اغتنم خمسن علی خمس، پانچ چیزوں کو پانچ پر غنیمت جانو۔ پہلی چیز آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ غنیمت جانو اپنے مالدار ہونے پر۔ اگر رب نے تمہیں مالداری دی ہے، غنا دیا ہے، اس کو غنیمت جانو قبل اس کے کہ فقر کے اندر مبتلا ہو جاؤ۔ دوسری بات آپ صلی اللہ علیہ وسلم نے جسے غنیمت فرمایا ہے، فرمایا اپنی صحت کو بیماری سے پہلے غنیمت جانو۔ تندرست ہیں، صحیح سلامت ہیں، بہت بڑی نعمت ہے اللہ کی، اس کو غنیمت جانو۔ تیسری بات آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا اپنے فارغ رہنے کو بھی غنیمت جانو قبل اس کے کہ مشغول ہو جاؤ۔ جب آدمی کئی طرح کے کام کاج کے اندر بچن کے ناطنی مشغول ہو جاتا ہے تو بعض اوقات انسان چاہتے ہوئے بھی کچھ کر نہیں پاتا۔ دل میں ایک جذبات، دل میں شوق یہ ضرور ہوتے ہیں کہ اب میں کوئی نیکی کا کام کروں، فلاں کام کروں، مجھے تلاوت کے لیے یا نماز کے لیے یا اس فلاں فلاں عبادتوں کے لیے، اجتماعات کے لیے یا دیگر مدنی کام کے سلسلے میں، یا کئی اچھے اچھے کام ہیں ان کے سلسلے میں، اس کے دل میں ایک تڑپ تمنا رہ جاتی ہے کہ میں یہ کروں مگر نہیں کر پاتا۔ کیوں؟ کیونکہ اب مصروفیت بہت ہے، کاروبار ہے، اس کے بعد یا آدمی کہیں جاب کرتا ہے، پھر پارٹ ٹائم میں پھر کہیں جاب۔ کیوں؟ کیونکہ گھر کی ذمہ داریاں کافی ساری آتی ہیں تو پھر انسان ان چیزوں میں مشغول رہتا ہے۔ تو فرمایا جب فارغ ہو اس کو غنیمت جان لو، یعنی ابھی ہمارے اوپر کوئی اگر ذمہ داریاں نہیں ہیں اس طرح کی تو اس وقت کو غنیمت جانو قبل اس کے کہ آدمی مشغول ہو جائے۔ پھر آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ اپنی جوانی کو غنیمت جانو قبل اس میں कि बढ़ापे के अंदर चले जाओ। और आप सल्लल्लाहु अलैहि वसल्लम ने पांचवी जो नसीहत फरमाई कि अपनी जिंदगी को गनीमत जानो, एक तनिम हयात का, अपनी हयात को, अपनी जिंदगी को गनीमत जानो, कबल मौत, मौत से पहले। ये जिंदगी की सांसें हैं जो अल्लाह ने ये अता की हैं और दी इसलिए है, अल्लज़ी खलकल मौता वल हयाता लियबलुवाकुम अय्युकुम अहसनु अमला। अल्लाह ने मौत और जिंदगी को ये बनाया है, क्यों? फरमाया तुम्हें आजमाए कि तुम में से बेहतरीन अमल कौन करता है। ये पांच चीजें हैं जिनको इंसान को गनीमत जानना चाहिए। मदशन के नाजरीन, बाज़ुकात आदमी कुछ आजकल के हमारे दौर में, जैसे अभी कुछ ऐसा माहौल है, घरों में महसूर हैं, फरागत ही फरागत है, फरागत ही फरागत है, क्या करना है समझ नहीं, किस काम के अंदर अपने इस वक्त को गुजार कर हम ज़हनी कल्बी हर तरह के सुकून भी हासिल कर सकते हैं, लेकिन बाज़ुकात इस तरफ तवज्जो नहीं होती, बेजारी वाले मामलात वो शुरू हो जाते हैं, घरों में बाज़ुकात लड़ाई झगड़ों की कैफियत वो बढ़ जाती हैं, और आदमी जितना फारिग रहता है और घर के अंदर अगर कोई खास काम काज अपने वो नहीं बनाता, कोई खास शेड्यूल नहीं बनाता, तो फिर शायद वो लड़ाई ही मकसद समझ लेता है, बस ठीक है अब घर में रहना है तो मार धाड़ है, लड़ाई है, ना ना नहीं। हमारे प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारका देखें, सहाबा इकराम की देखें, तो हमें जिंदगी के हर हर मामले के अंदर हमारी तरबियत फरमाई गई है। हजरत हातिम असम रहमतुल्लाह ताला ले, इनसे किसी ने इनकी नमाज से मुतालिक ही पूछ लिया कि आलिजा ये बताइए आपकी नमाज का अंदाज क्या है। आप रहमतुल्लाह ताला ले फरमाने लगे कि जब नमाज का वक्त आता है तो मैं अच्छी तरह वुजू करता हूं, वुजू करने के बाद फिर मैं जब मुसल्ले पे खड़ा होता हूं, नमाज के लिए खड़ा होता हूं, तो फिर ले अपने तमाम आजा को एक जगह जमा कर लेता हूं ताकि मेरा एक तसव्वुर मान जाए, और फिर फरमाया कि इसके बाद मैं इस तसव्वुर के साथ नमाज जो शुरू करता हूं कि खाने काबा मेरे सामने, मैं पुल सिरात पर खड़ा हूं, जन्नत वो मेरी दाईं तरफ है और दोजख वो मेरी बाईं तरफ, और मेरे पीछे मलकुल मौत है और ये जिंदगी की आखिरी नमाज है। ये सारे तसव्वुरात बांधकर जब नमाज शुरू करता हूं तो कहते हैं क़याम वैसे करता हूं जैसा करना चाहिए, तकबीर वैसे करता हूं जैसी तकबीर कहनी चाहिए, किरात ठहर ठहर कर करता हूं, फिर रुकू और सजदे की तरफ बढ़ता हूं, और जिस जिस तरह ये अरकान अदा करने होते हैं वैसे ही मैं तशाहुद में बैठता हूं, वैसे ही मैं सजदा करता हूं, ये सारे मामलात करता हूं और फिर अपनी नमाज को खत्म करता हूं। और कहा कि खौफ और उम्मीद की दरमियानी कैफियत में रहकर मैं ये इबादतें बजा लाता हूं, और आखिर में फिर कहते हैं मैं नहीं जानता मेरी नमाज वो कबूल हुई या क्या हुआ, अल्लाहु अकबर कबीरा, मैं नहीं जानता तेरी वो नमाज कबूल हुई या क्या हुआ। सवाल करने वाले ने पूछा अलीजा कितने अरसे से ऐसे नमाज पढ़ रहे हैं? कहा 30 साल हो चुके हैं साबका, मेरी कोई नमाज इन तसव्वुरात से खाली नहीं, इन तसव्वुरात से खाली नहीं। अल्लाह हमें ऐसी तौफीक अता फरमाए, ऐसी इबादत के अंदर अपनी तवज्जो कामिल रखकर हम सबको अल्लाह ऐसी मशगूलियत अता फरमाए। मलचन के नाजरीन, ये बातें बयान इसलिए कुछ कर रहा हूं कि आम तौर पर लोगों के पास एक उजर होता है कि हम भी ऐसा करना चाहते हैं मगर वक्त नहीं है, नमाज हम भी कुछ इस तरह पढ़ना चाहते हैं मगर टाइम नहीं है, जॉब से 15 मिनट मिले हैं, बिल्कुल ऐसा ही है, ठीक है आप 15 मिनट में अपनी नमाज खत्म करके जाइए। लेकिन आया वाकई ऐसा उजर है या वैसे ही हमने अपनी एक तबीयत ही ऐसी बना ली है कि नहीं हमने ऐसा ही पढ़नी, नमाज को हमने यूं ही करना है? नहीं, ऐसा मत कीजिए। आज घर में फारिग है, आज घर में कोई उस तरह के काम काज नहीं है, तो अपनी नमाज को तो प्रॉपर वक्त दीजिए। नमाज को वक्त पर इस अंदाज से, अच्छे अंदाज से आप पढ़ सकते हैं, मैं और आप सब कोशिश करें। बाद वक्त बच्चों की जिम्मेदारियां बच्चों की मां पे रखी जाती हैं, ठीक है भी ये तो काम इसने करने हैं, नमाज ये उनको सिखाए, ये साथ पढ़ाए, छोटे घर के बच्चे हैं, बच्चियां हैं, अभी हम सारे घर में, तो ठीक है यही अपना एक शेड्यूल बना लीजिए, अपने बच्चों के साथ बैठिए और सुनिए, उनको नमाज सुनिए, उनको सुनाएं, उनको मुख्तलिफ काम दीजिए, जहां होमवर्क करवा रहे हैं, दीगर काम दे रहे हैं, वहां ये भी साथ साथ उनको काम दीजिए। आप उनको मुख्तलिफ दुआएं सिखाएं, उसके अंदर उनको मशगूल कर दें। ये चीजें तब हासिल होंगी जब हम कोशिश करेंगे, कहीं ऐसा ना हो कि ये तमन्ना ही रह जाए, ये तलब और ऐसी तड़प ही रह जाए लेकिन काम ना हो। खुश नसीब है वो जो अपनी औलाद के साथ ऐसे मामलात कर लेते हैं, उन नेक बनाने की कोशिश कर लेते हैं, ये उनके लिए सदका जारिया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, इदा मातल इंसानु इनकता अमलुहु इल्ला सलासा, इंसान मरता है तो अमल मुनकते, मगर तीन अमल उसके रह जाते हैं, उनका सवाब उन्हें बाद में भी मिलता रहता है, और उन तीन आमाल में सदका जारिया, ऐसा इल्म जिससे नफा उठाया जाता हो, और ऐसा नेक बच्चा, वलदुन सालिहुन यदउ ला, नेक बच्चा जो अपने बाप के लिए दुआ करता हो, मां बाप को याद करता हो, उनके लिए दुआएं करता हो, इसकी दुआओं की बरकतें अल्लाह उन्हें कब्र में भी अता फरमाएगा, अल्लाह उन्हें मरने के बाद भी इसका सवाब अता फरमाएगा। तो यही जिंदगी हमारे पास एक गनीमत है, इन बच्चों की अच्छी तरबियत करके चले जाए, बच्चों को अच्छी तरह हम खुद भी नमाज के आदि बने, बच्चों को भी बने। और ये याद रखिए मदरसा के नाजरीन, नमाज को एहतमाम के साथ पढ़ना ये हमारी जिम्मेदारी होनी चाहिए, एहतमाम के साथ। ऐसा नहीं है कि मैं ये सोचूं कि आज जॉब पे नहीं जाना, बाहर कहीं काम काज करने नहीं जाना, तो बस ठीक है जो लिबास घर में पहना हुआ है, जिस लिबास में सो रहे हैं उसी में ही उठ रहे हैं, उसी में ही पूरा दिन गुजार रहे हैं, नहीं, नमाज जब है तो उसको एहतमाम के साथ, जिस तरीके से अपनी दावतों को एहतमाम के साथ हम शेड्यूल करते हैं, नमाज के मामलात को भी ऐसे करें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किसी आदमी को देखा कि एक कपड़े में नमाज जो है पढ़ रहे हैं, फरमाया तुम्हारे पास दूसरा नहीं? तो अर्ज की गई है, तो उन्हें फिर इसकी नसीहत फरमाई। हम सब सोचें कि किसी दावतों में जाना तो एक अच्छा इत्माम करते हैं, तो रब की बारगाह में सजदा करना है, तो ऐसे ही घर के आम मामूलात में, आम कपड़ों के अंदर आप बहुत बड़ी बारगाह में हाजिर हो रहे हैं, इसका हम सबको एहतमाम करना है, और जो एहतमाम करता है वो उसकी बरकतें भी पाता है। तो मनशन के नाज़रीन कुछ बातें इंशाल्लाह आपकी तरफ मजीद बढ़ाने की कोशिश करूँगा। आइए बढ़ते हैं कॉल्स की तरफ, आपके सवालात भी हमारे साथ इस सिलसिले में वो शामिल होते हैं, तो साथ साथ इन सवालात का भी सिलसिला चलाते हैं। जी सुनाइए। बिल्कुल,
क्या जवान के टाइम हम कुरान पाक पढ़ सकते?
दूसरी कॉल।
आमिर बात कर रहा हूँ जी, राहुल पिंडली पाकिस्तान से। मुफ्ती साहब, मेरा सवाल ये है कि ये जो अजान में या दुरूद शरीफ में जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आता है और हम लोग दोनों अंगूठे जो है चूम के आंखों पे लगाते हैं, ये मसला जरा वाज़ह कर दें।
ठीक है, जवाल के टाइम पर कुरान पाक पढ़ना देखिये जायज तो है, यानी अगर कोई पढ़ेगा तो वो गुनाहगार नहीं होगा, बिल्कुल उसने پڑھ لیا تو ٹھیک ہے، البتہ بہتر یہ ہے کہ جو مکروہ اوقات ہیں، ہمارے ہاں زوال کا ٹائم یعنی دوپہر والا جو مکروہ وقت ہوتا ہے اس کو یہ زوال کا ٹائم کہا جاتا ہے، صبح کے وقت جب سورج طلوع ہوتا ہے اس سے لے کر 20 سے 25 منٹ، دوپہر جسے ہم زوال کا ٹائم کہتے ہیں، اور غروب ہونے سے 20 منٹ پہلے کا وقت، یہ تین اوقات اوقات مکروہ کہلاتے ہیں. ان کے اندر ذکر و اذکار، تسبیحات، درود پاک، استغفار، ان چیزوں میں اپنے آپ کو مشغول رکھا جائے تو یہ زیادہ بہتر ہے. یعنی اس دوران اگر آپ تلاوت بھی کر رہے ہیں تو اس تلاوت کو آپ موقوف فرما دیں اور ذکر و اذکار کے اندر آپ مشغول رہیں. لیکن اگر کسی نے تلاوت ہی جاری رکھی تو وہ کوئی گناہگار نہیں ہوگا، زیادہ بہتر یہ ہے کہ وہ عمل کرے. اس لیے اولا اور بہتر عمل پر ہمیں اپنے معمولات کو رکھنا چاہیے. تو ان اوقات مکروہ میں تلاوت موقوف کر دیں اور ذکر و اذکار کے اندر آپ مشغول ہو جائیں. تو لیکن اگر کوئی تلاوت کسی نے کی بھی تو کوئی اس کو البتہ کیوں کسی طرح کا گناہ کا معاملہ وہ نہیں ہوگا. اللہ کریم ہمیں کثرت سے تلاوت بھی کرنے کی توفیق عطا فرمائے. جی مزید کال.
سوال میرا یہ ہے جی، میں محمد ابراہیم علی پور ضلع مظفر گڑھ سے کر رہا ہوں. میرا سوال یہ ہے کہ جیسے چھوٹے دکاندار ہیں، میری بھی ویلڈنگ کی دکان چھوٹی بند ہو گئے، دعا فرمائے کہ اللہ تعالیٰ اس وبا سے نجات دلائے، چھوٹے چھوٹے بچے ہیں، اللہ تعالیٰ کرم کرے روزی روٹی کے حوالے.
اللہ اکبر. اللہ کریم اپنی رحمت کی نظر فرمائے اور یہ معاملات جو ہیں، جو مشکل ہیں اس وقت گھڑیاں، ہم اسے باہر آ جائیں اور رب کعبہ اپنے خزانوں سے سب کو عطا فرمائے اور ہماری ان حاجتوں کو پورا فرمائے. کسی کے محتاجی نہ ہو، غیر کے محتاجی سے محفوظ فرما لے. مرچن کے ناظرین، ایسے اوقات آتے ہیں، یہ اللہ کی طرف سے ایسے مواقع ہیں جو اللہ ہمیں عطا فرماتا ہے کہ دیگر کئی طرح کی ہم لوگوں کے ساتھ بھلائیاں کر کے ہم اللہ کی بارگاہ میں بہت قرب حاصل کر سکتے ہیں. ہمیں یہ شریعت نے حکم دیا نا کہ اپنے صدقات ہوں، زکوٰۃ ہو، اس طرح کے معاملات ہو، اپنے ارد گرد رشتہ داروں کو، قریبی رشتہ داروں کو. اس کے بعد ایک کیٹیگری بیان کی اپنے ساتھ کام کاج کرنے والوں کو بھی. بعض اوقات لوگ ڈھونڈ رہے ہوتے ہیں مستحق کہاں سے ملے گا، بھائی حقدار کون ہے زکوٰۃ کا، ادھر ادھر سب جگہ وہ دیکھ رہے ہوتے ہیں، حالانکہ اس کے ارد گرد کئی موجود ہوتے ہیں کہ وہ ایسے زکوٰۃ کے حقدار ہوتے ہیں کہ اگر وہ زکوٰۃ کی رقم بھی انہیں دیتا ہے تو زکوٰۃ ادا ہو جائے گی، لیکن اسے صرف نظر کی جاتی ہے. روز مرہ ہم اپنے ارد گرد دیکھیں، آپ اپنے ملازمین کو بھی دیکھیں، اپنے کام کاج کرنے والوں کو دیکھیں، کئی ایسے ہوں گے جو مانا یہ 10-12-15 ہزار یہاں تک ان کی آمدنی کے سلسلے ہوتے ہیں، جن کے بارے میں ایک آدمی کا گمان بھی غالب آرام سے بن جاتا ہے کہ یہ ان کے پاس نہ کوئی ایسی سیونگ ہوگی، نہ کوئی ایسے معاملات. تو ان چیزوں کو بھی ہم خیال کریں، ان کے ساتھ بھی اچھا برتاؤ کریں، ان کے ساتھ بھی تعاون کریں، تو انشاءاللہ بہت برکتیں ملیں گی. اور اگر عام زکوٰۃ کے یہ جس میں خاص احکام ہیں، کس کو دینی کس کو نہیں دینی، اس کے علاوہ بھی کچھ نہ کچھ نکالیے. ایسے مشکل وقت میں ضرور کسی کے دل میں آپ خوشی داخل کریں، اللہ بہت جزا عطا فرمائے گا، بہت جزا عطا فرمائے گا. رب کریم ہم سب پر رحمت کی نظر فرمائے. اور ماشاءاللہ جذبہ ہے مسلمانوں میں الحمدللہ، جب بھی پکارا جائے، کہا جائے، ذہن سازی کی جائے تو نکل آتے ہیں الحمدللہ، اور یہ مددیں کرتے ہیں ایک دوسرے کے ساتھ. بالکل ضرور کیجیے، کسی کو بھی کسی طرح کا مدد پر تانا نہ دیجئے، کسی کی مدد کریں، احسان نہ جتلائیں. بس رب نے دیا ہے اور اتنا وافر دیا ہے کہ اپنے معاملات بھی چلا رہا ہوں اللہ کا شکر بجا لاتے ہوئے، دوسروں کی بھی خدمت کریں، دوسروں کو بھی دیجئے، تو یہ بہت ایک اچھا عمل ہے. امام اعظم ابو حنیفہ رحمت اللہ تعالیٰ علیہ، آپ کے بارے میں آتا ہے کہ آپ کے پاس جو دینی طلبہ پڑھتے تھے ان کے ساتھ، علماء اور مشائخ کے ساتھ بھی آپ ایسے بڑے معاملات فرماتے، اور آپ اپنے لیے جب چیزیں خریدتے، کپڑے خریدتے یا اس طرح کے معاملات لیتے تو فرمائے ساتھ ساتھ علماء اور مشائخ کے لیے بھی ایسا کرتے، یہ اس طرح کے اسباب بناتے، اور ان دینی طلبہ کے ساتھ بھی یا علماء مشائخ کے ساتھ بھی یہ معاملہ کہہ کے پھر آپ پتہ کیا فرماتے ہیں؟ یہ بات ایک بہت پیاری بات ان کی، جب ان کو دیتے تو یوں کہتے کہ یہ اللہ نے ہی آپ کے لیے رزق کا یہ اہتمام کیا ہے، ہاں ذریعہ سبب میرے ہاتھوں سے بنا دیا ہے لیکن میرا کوئی احسان یا کوئی اس طرح کا معاملہ نہیں ہے، بس اللہ کا دیا ہوا، مجھے رب نے دیا ہے تو یہ میرے ہاتھ سے، میرے سبب سے یہ آپ تک پہنچ رہا ہے، تو ہے اللہ کا دیا ہوا جو رب نے آپ کے رزق کا میرے ذریعے سے یہ اہتمام کر لیا۔ یہ ایک اچھی نیت، اچھا ارادہ اور اپنے دل کی نیت کو بہتر رکھنے کے لیے بہت ایک اچھی اصلاح والی بات انہوں نے فرمائی۔ تو جب بھی کسی کو دیں، غریب سے مدد کریں، کسی رشتہ دار کی بھی کریں، تو یہ ہو کہ رب نے اس کا ذریعہ مجھے بنا دیا، ہے آپ کا یہ رزق کا معاملہ، اللہ نے میرے ذریعے سے یہ پورا فرما دیا، رب کا شکر ادا کریں۔ منشان کے ناظرین، میں عرض کر رہا تھا اور وہ حدیث پاک، یہ مصنف عبد الرزاق کی حدیث پاک حضرت عبداللہ بن عمر کے حوالے سے، حضرت عبداللہ بن عمر رضی اللہ عنہما نے اپنے غلام نافع کو دو کپڑے پہننے کے لیے دیے، اور یہ اس وقت لڑکے تھے، اس کے بعد مسجد میں گئے اور ان کو ایک کپڑے میں انہوں نے دیکھا نماز پڑھ رہے تھے، تو فرمایا تمہارے پاس دو کپڑے نہیں ہیں؟ جب ان کو یہ کہا گیا تو جو میں نے پہننے کے لیے دو کپڑے دیے تھے وہ نہیں ہے؟ تو کہا ہیں، تو فرمایا اگر میں تمہیں کسی کے گھر بھیجوں، کسی کے ہاں بھیجوں تو ایک پہن کے جاؤ گے دونوں؟ کہا دونوں۔ تو فرمایا اللہ کے دربار کے لیے زینت زیادہ مناسب ہے، اور آدمیوں کے لیے، پوچھا ان سے کس بارگاہ میں زیادہ زینت اختیار کرنی چاہیے، تو انہوں نے کہا اللہ کے لیے۔ یہ ہمیں انہوں نے سمجھا دیا، اور قرآن میں بھی اللہ فرماتا ہے خذو زینتکم عند کل مسجد، نماز کے لیے آئے زینت اختیار کر کے آئے، نماز گھر میں بھی اگر آدمی پڑھ رہا ہے تو اس اہتمام سے پڑھے کہ اس کے لباس، اس کے ان چیزوں میں کوئی ایسی چیز نہ ہو، اچھا لگے، اگر اسی حالت کیفیت میں اس کو کہیں جانا پڑ جائے تو وہ چلا جائے، کہیں دعوت میں بھی جانا پڑے نہ وہاں بھی چلا جائے۔ تو اس لیے نماز کے ساتھ جب یہ معاملہ کریں گے تو انشاءاللہ اس کی ہم برکتیں بھی پائیں گے۔ جی مزید کال کریں۔
جیسے عصر کی نماز کا ٹائم ہو رہا ہے تو ظہر پڑھنا شروع کر دیتے آخری وقت میں۔
محمد سٹیلی میں بول رہا ہوں ڈسکا سے، میرا سوال ہے کہ بغیر وضو کے اذان دے سکتے ہیں یا نہیں، ذرا وضاحت سے بتا دیجیے۔
بغیر وضو کے اذان دینا، اور کہ ظہر کی نماز اگر آخری وقت میں پڑھ رہے ہوں اور اس دوران اگر عصر کی نماز کا وقت شروع ہو گیا تو یہ ظہر کی نماز ہوئی کہ نہیں ہوئی؟ تو بالکل وہ ظہر کی نماز ہو جائے گی، اگر آپ نے ظہر کی بھی بالفرض آخری وقت میں شروع کی، مثال کے طور پر ابھی ایک دو منٹ تھے اور ظہر کے چار فرضوں کو شروع کیا، دو ہی رکعتیں ادا کی تھی، تو عصر کا وقت اگر شروع ہو جاتا ہے تو آپ کی یہ ظہر کی نماز بالکل ہو جائے گی، اس میں مذائقے والی بات نہیں ہے، البتہ اتنی تاخیر بالکل نہیں کرنی چاہیے کہ نماز کے یہ آخری ایسے اوقات آ جائیں، نماز کو اس کے وقت کے اندر ہی اہتمام کے ساتھ پڑھ لینا چاہیے، لیکن جہاں تک تعلق ہے نماز ہو جانے کا تو وہ بہرحال نماز ہو جاتی ہے، اور اس طرح بھی آپ کی نماز ہو جائے گی۔ یہ ظہر کے لیے بھی یہی حکم ہے، اور عصر کی نماز بھی اگر انسان اس وقت میں پڑھ رہا ہو، آخری وقت میں پڑھ رہا ہو، کہ اس کے پڑھتے پڑھتے ہی مغرب کی اذان شروع ہو جائے یا مغرب کا وقت شروع ہو جاتا ہے تو وہ بھی نماز اس کی ہو جاتی ہے، لیکن اتنی تاخیر عصر کے لیے کرنا کہ آخری 20 منٹ آ جائیں تو یہ جائز نہیں ہے، لیکن اگر کسی وجہ سے ہو چکی اتنی تاخیر تو اب بھی اسے پڑھنے کا حکم ہے، مکروہ وقت بھی شروع ہو جائے تو بھی اسے یہی حکم ہے کہ اس نماز کو اسی وقت میں پڑھنا لازمی ہوگا۔ یہ نہیں ہے کہ وہ سوچے کہ اب مکروہ وقت ہے، اب میں نہیں پڑھتا تو عصر کی نماز کو قضا کر دے، نہیں، وہ گناہ گار ہوگا۔ तो बिला उजर अगर ताखीर इतनी करता है तो वो गुनाह का मामला है, लेकिन पढ़ने का उसको हुक्म उसी वक्त है कि वो उसको पढ़ ले। अब दौरान ने पढ़ते पढ़ते ही अगर मगरिब का वक्त आ जाता है तो ऐसी सूरत हाल में उसकी असर की वो नमाज बिल्कुल हो जाएगी, इसमें नमाज ना होने का कोई मामला नहीं है। जी दूसरी बात इन्होंने पूछी, क्या बगैर वुजू के अजान पढ़ी जा सकती कि नहीं? अजान के लिए वुजू ये करना चाहिए, बेहतर अमल है। बगैर वुजू अजान मकरूह तनजीही है, यानी कोई गुनाह वगैरह का मामला नहीं होगा, अलबत्ता मकरूह अमल है, तो इसलिए हमें चाहिए कि बावजू अजान दे। मुअज्जिन के लिए जो आदाब बयान किए गए उसमें यही है कि बिल्कुल बातहारत यानी बावजू हों, किबला रू हों और खड़े होकर अजान पढ़ी जाए। अल्लाह करीम इन्हीं आदाब के मुताबिक हम सबको जब अजान का मौका हो तो इस तरीके से हम ये अजाने दें। आजकल जैसे घरों में भी दफे भला के लिए, वबा के लिए, परेशानियों से छुटकारा हासिल करने के लिए भी अजान लोग देते हैं, अच्छा मले अल्लाह का जिक्र है, करना चाहिए। और उसके लिए भी बहरहाल यही एहतमाम हो, बावजू हों, खड़े होकर हों, किबला शरीफ की तरफ रुक करके उस अजान को दी जाए, अल्लाह करीम उसकी हमें बरकतें अता फरमाए। जी मजीद कॉल।
मेरा सवाल ये है, मैं 5 महीने की उम्र थी, मेरी माँ फौत हो गई थी। अब मेरी उम्र है तकरीबन 40 साल से ऊपर, मैंने आज तक अपनी माँ की कब्र नहीं देखी, उसका पीछे कोई वारिस नहीं था और इधर भी कोई उसका जाने आने वाला नहीं था, उसकी कब्र का कोई निशान नहीं है, कोई अता पता नहीं है। अब मैं उसके वास्ते क्या कर सकता हूँ?
अपने माँ बाप के लिए आप दुआ कीजिए। आपने कहा कि मेरी उम्र बहुत छोटी थी, पर उनकी कब्र का पता हो या ना पता हो, इसाले सवाब करना है, आप इसाले सवाब कीजिए। अगर वालदेन की कब्रों के बारे में इल्म है और जाना इंसान के लिए पॉसिबल है, मुमकिन है, तो बिल्कुल जाना चाहिए। कब्रों पर जाकर भी जो है उन्हें इसाले सवाब करें, मरहूमिन को उनसियत मिलती है इससे। लेकिन अगर आपको इस बारे में पता ही नहीं है कि उनकी कब्र कहाँ है, आमतौर पर तो रिश्तेदारों से मालूमत लेने से पता चल जाता है, अगर फिर भी पता नहीं चलता कोई हर्ज वाली बात नहीं, आप इसाले सवाब करें, आप उनके लिए दुआएं करें। इसाले सवाब करेंगे, दुआएं करेंगे, इंशाल्लाह उनको सवाब बिल्कुल ज़रूर कब्र में वो पहुँचेगा। कब्रिस्तान जाकर इंसान सूरह इखलास पढ़ता है, सूरह फातिहा पढ़ता है, सूरह तकासुर, ये फजीलतें हैं इन सूरतों की बतौर ख़ास। बहरहाल जो भी कलिमात आपको आते हैं आप वहाँ जाएँ, उनको पढ़ें और उनका सवाब कब्रस्तान वालों को इस साल कर दें, पहुँचा दें। उनकी तादाद के बराबर अल्लाह करीम पढ़ने वाले को सवाब अता फरमाता है। अच्छा कब्रस्तान नहीं भी गए, आप घर पर भी रहते हुए मस्जिद में हैं, घर पर हैं, आप नेक अमल करते हैं और उनका सवाब उन्हें पहुँचाते हैं, तो बिल्कुल इंशाअल्लाहुल अज़ीज़ ये सवाब उन तक पहुँचेगा। और अल्लाह करीम की रहमत है ये बहुत बड़ी कि उन्हें तो सवाब मिल रहा है, साथ साथ देने वालों को यानी इसाल करने वालों को भी अल्लाह सवाब अता फरमाता है और बढ़ाकर सवाब अता फरमाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में किसी आदमी ने अपने माँ बाप के फौत होने के बाद उनके मुतालिक पूछा, मैं क्या उनके हवाले से करूँ? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपनी नमाज के साथ उनके लिए नमाज भी पढ़ो। यानी इसके लिए उलमा ने यही फरमाया कि नमाज के साथ नमाज पढ़ने, यानी जब तुम नवाफिल वगैरह अपने पढ़ो तो साथ अपने उन मरहूमीन के लिए, माँ बाप के लिए भी कुछ आदमी नफिल पढ़ ले, उनकी नीयत से पढ़ ले कि ये सवाब हम उनको दे रहे। जैसे आम भी आप जो नमाज पढ़ते हैं और उनका सवाब भी उन्हें इस साल करते हैं, फ़र्ज नमाज का भी सवाब इस साल कर सकते हैं। और लेकिन ये कि बतौर ख़ास उनकी नीयत से नवाफिल भी पढ़ें तो इंशाअल्लाह इसके भी बहुत से फ़वाद आपको मिलेंगे और मरहूमीन को भी इंशाअल्लाह अपनी रहमत से वो सवाब अता फरमाएगा। एक कॉल हमारे साथ पहले एक थी साहिल की रावलपिंडी से, उन्होंने पूछा है कि जब नबी रहमत सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का नाम मुबारक मुहम्मद सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम आता है तो अंगूठे क्यों चूमे जाते हैं, उस वक्त ये इनको क्यों चूमा जाता है, इनकी क्या हैसियत है? याद रखें कि ये एक मुस्तहब अमल है, बेहतर अमल है। और कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम का जब नामे नामी बतौर ख़ास अजान के अंदर रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के सामने अजान कही गई और अल मकासिद अल हसना की ये हदीसे पाक है। फरमाया गया कि जब अजान के कलिमात हो रहे हैं और मौज़िन अशहदु अन्ना मुहम्मद रसूलुल्लाह पे पहुंचा तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह अन्हु उन्होंने अपने अंगूठों को छुमा और जब ऐसा किया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुलाजा किया और आपने उनको जब अजान ख़त्म हुई तो फिर इरशाद फरमाया कि मन फ़ाला मिसला मा फ़ाला खलीली के जैसे मेरे दोस्त खलील अबू बकर ने किया है जो इस तरह करेगा फ़कत हलत लहू शफाती मेरी शफात उसके लिए हलाल है। तो ये एक मोहब्बत की अलामत है निशानी अलामा शामी रहमतुल्लाह के ताला ले और इनके फतावा हैं फतावा शामी उसके अंदर बाकायदा इस रिवायत को इन्होंने बयान किया है कि जो शख्स रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम मुबारक इस तरह मौज़िन से सुनकर वो चूम लेता है और कुछ कलिमात कहता है कर उसके बारे में बशारत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कि आना कायदहु कि मैं क़यामत के दिन उसका कायद होऊंगा उसका रहनुमा मैं हूँगा व मुदखिलहु फी सुफूफिल जन्ना उस आदमी को मैं जन्नती सफ़ों के अंदर खड़ा कर दूंगा दाखिल कर दूंगा। तो ये एक अच्छी है फजीलत वाली बात है बशारत वाली बात है और मोहब्बत के तकाजे हैं बिल्कुल चूमना चाहिए लेकिन मैंने हुक्म इसका अर्ज कर दिया ये मुस्तहब अमल है। अगर किसी ने ना चूमा कोई गुनाह नहीं है। अगर आप किसी को अजान में देखें या बिलफर्ज आपने इकामत में देखा और उसने नहीं चूमा कोई गुनाह नहीं किया उसने लेकिन जो चूम लेता है मुस्तहब अमल है इस पर अमल करना चाहिए। हाँ जो चूमता है उसको कोई मना करे उसको कोई गुनाहगार ठहराए तो ये ज़रूर गुनाह कर रहा है। भाई क्यों आप ऐसी बात पे ऐसे अमल पे आप लोगों को मना कर रहे हैं जिसकी शरीयत के अंदर मना कोई वाक़ नहीं है आप क्यों ऐसा कर रहे और बाकायदा उसकी इमाम अहले सुन्नत ने पूरा एक रिसाला इस बारे में तहरीर फरमाया मुनीरुल आयन जिसके अंदर ये अंगूठे चूमने के पूरे उन दलाइल को जिक्र किया गया और तफसीली आपने इसके अंदर हदीस के एतबार से भी इसमें बहस फरमाई है और उसकी सनदों के एतबार से पूरी इसके अंदर आपने अबहस फरमाई है और उसूल हदीस पर आपने ऐसे ऐसे वाजे कानून और कवायद और उसूल आपने लिखे हैं कि अगर कोई अहले इल्म उसे पढ़ता है तो पता चल जाएगा कि क्या उसूल हदीस हैं और उनको किस तरीके से इंतबा किया जाता है। तो ऐसे किसी को मना बिल्कुल नहीं करना चाहिए। जो नहीं चूम रहा वो गुनाहगार नहीं हो रहा जबकि एक ऐसे ही उसने नहीं चूमा बस अपने तवज्जो नहीं रही नहीं ठीक है बेटा वो कोई गुनाह नहीं है लेकिन जो चूम रहा है उसको जो गुनाहगार ठहराए तो ये आदमी जरूर गुनाहगार होगा। आप क्यों किसी को इस तरह ठहरा रहे। तो लहजा इन चीज़ों में हमें आपस में एक दूसरे के साथ प्यार मोहब्बत वाला मामला करना चाहिए। किसी को प्यार से समझा देना ये और बात है लेकिन माज अल्लाह जो चीज़ शरण जायज़ है और एक अच्छा अमल है उसको कोई गुनाह कह दे तो इसको ज़रूर सोचना चाहिए। वो तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में चूम रहा है और आप उसे मोहब्बत में पीछे खींच रहे हो ना। खुद भी इसके साथ शामिल हो जाएँ और इन मोहब्बतों का इजहार कीजिए इंशाल्लाह इसकी बरकतें मिलेंगी। हाँ जिन मौके में चूमने के लिए ममानत की जाती है बिल्कुल आप वहाँ पे बिल्कुल ऐसे रहे। मिसाल के तौर पर आजान है जो जुम्मे के लिए आजाने सानी होती है जब खुतबे के लिए इमाम मिंबर पर बैठे होते हैं और आजान हो रही होती है तो अब इस वक्त आप तवज्जो से अजान सुने उस वक्त आप दिल ही दिल में दुरूद वगैरह दिल में पेश करें लेकिन जबान से ना पढ़ें और उस वक्त आप ना ही अंगूठों को चूमें। अच्छा ख़त्म शरीफ हो रहा है फातिहा पढ़ी जा रही है उसमें आयते मुबारका माँ का ना मुहम्मदुन अबा अहद मिन रिजालिकुम पढ़ी जाती है उस टाइम भी आप ना चूमें बस खामोशी के साथ आप कुरान पाक को सुनते रहें। अच्छा खुतबा इमाम पढ़ रहे हैं तो इमाम अगर उसमें नाम लेते हैं तो उस वक्त बिल्कुल आप ना चूमें और खामोशी के साथ आप उस खुतबे को समाप्त कीजिए। जहाँ ममानत है बिल्कुल उलमा ने अहले सुन्नत ने उसको ममानत को भी बयान किया लेकिन खाम खा ऐसी जहाँ ममानतें नहीं हैं वहाँ ममानतें ऐसी नहीं बनानी चाहिए। अंगूठे ज़रूर चूमें मोहब्बत की अलामत है अलामल की तौफीक अता फरमाए। सल्लल्लाहु अलैहि हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
हमारा इस्लाम।